حضرت مولوی عبد الکریم صاحب سیالکوٹی رضی اللہ تعالیٰ عنہ، مولفہ احمد طاہر مرزا۔ خاندانی حالات: حضرت خواجہ مولوی عبد الکریم صاحب سیالکوٹی 1858 عیسوی میں بمقام شہر سیالکوٹ پیدا ہوئے۔ آپ کے والد کا نام محمد سلطان، دادا کا نام عبد الرحیم اور والدہ کا نام حشمت بی بی تھا۔ آپ کا نام کریم بخش رکھا گیا، جسے بعد میں حضرت اقدس مسیح موعود علیہ السلام نے عبد الکریم سے بدل دیا۔ آپ کے نام بدلنے کے بارے میں حضرت ڈاکٹر میر محمد اسماعیل صاحب دہلوی بیان کرتے ہیں: مولوی عبد الکریم صاحب سیالکوٹی مرحوم کا نام اصل میں کریم بخش تھا، حضرت صاحب نے ان کا نام بدل کر عبد الکریم رکھ دیا۔ میں نے اس تبدیلی کے بہت دیر بعد بھی مولوی صاحب مرحوم کے والد صاحب کو سنا کہ وہ انہیں کریم بخش ہی کہہ کر پکارتے تھے۔ سیرت المہدی حصہ سوم، روایت نمبر 604، صفحہ 70۔ آپ کے والد صاحب: آپ کے دادا مکرم عبد الرحیم صاحب کے تین لڑکے تھے، محمد سلطان، محمد جان اور محمد بخش۔ آپ کے دادا تو دیار کی عمارتی لکڑی کا کاروبار کرتے تھے، والد ماجد سوتی و ریشمی کپڑا اور کھدر بنواتے تھے اور دکان میں فروخت کرتے تھے، ساتھ سوت بھی فروخت کیا کرتے تھے۔ والد صاحب اللہ کی راہ میں بہت خرچ کرتے، اکثر غرباء کی خفیہ مالی امداد کرتے رہتے تھے۔ آپ حضرت مولوی عبد الکریم صاحب کی وفات کے 6 ماہ بعد 1906 عیسوی میں سیالکوٹ ہی میں فوت ہوئے۔ آپ کے حوصلے اور صبر کا اس امر سے اندازہ ہو سکتا ہے کہ حضرت مولوی صاحب کی بیماری کے ایام میں یہاں آئے، اور جب مولوی صاحب فوت ہو گئے تو بیت مبارک قادیان کے اوپر کے حصے میں بیٹھے تھے اور کوئی پہچان نہیں سکتا تھا کہ ان کو کوئی خاص صدمہ ہے۔ وفات کے وقت آپ کی عمر 80 سال سے زیادہ ہوگی۔ ماخوذ از رفقائے احمد، جلد اول، نمبر 2، صفحہ 2-8۔ آپ کی والدہ صاحبہ: آپ کی والدہ کا نام حضرت حشمت بی بی تھا، جو ہدایت اللہ صاحب بٹ کی بیٹی تھیں۔ چونکہ حضرت مولوی صاحب قادیان میں مستقل رہائش رکھتے تھے، اس لیے آپ کی والدہ صاحبہ سیالکوٹ سے قادیان بھی تشریف لاتی۔ حضرت مولوی صاحب بھی قادیان سے بوڑھے والدین کی خدمت میں سیالکوٹ حاضر ہوتے رہتے تھے۔ 1898 عیسوی سے 1905 عیسوی تک حضرت مولوی عبد الکریم صاحب کئی دفعہ والدین کی خدمت کے لیے قادیان سے سیالکوٹ گئے۔ آپ کی والدہ بھی حضرت مسیح موعود علیہ السلام کی رفیقہ تھیں اور نیک خاتون تھیں، دنیا سے بے تعلقی سی تھی، طبیعت میں تکلف نام کو نہ تھا، جو کچھ کھانے پینے کے لیے ملتا کھا لیتیں اور جو پہننے کے لیے ملتا پہن لیتیں۔ آپ کی وفات 1913 یا 1914 عیسوی میں ہوئی۔ آپ نے محلہ میانہ پورہ سیالکوٹ میں وفات پائی۔ رفقائے احمد، جلد اول، نمبر 2، صفحہ 1۔ ابتدائی تعلیم: 1860 عیسوی کے عشرے میں سیالکوٹ میں 2 ہی اسکول تھے، ایک اسکاچ مشن اسکول اور دوسرا امریکن مشن اسکول۔ حضرت مولوی صاحب امریکن مشن اسکول میں تعلیم کے لیے داخل کیے گئے، مڈل میں فیل ہو گئے اس وجہ سے کہ حساب نہیں آتا تھا۔ اس پر اسکول چھوڑ دیا اور پرائیویٹ طور پر عربی اور فارسی پڑھنی شروع کی، یہاں تک کہ سیالکوٹ میں کوئی شخص ان مضامین کی مزید تعلیم دینے والا نہ رہا، اس لیے گوجرانوالہ چلے گئے اور وہاں مولوی محبوب عالم صاحب سے، جو مشہور عالم اور طبیب تھے، تعلیم حاصل کی۔ وہاں سے آ کر کچھ عرصہ بعد آپ امریکن مشن اسکول میں فارسی پڑھانے کے لیے ملازم ہو گئے۔ ملازمت کے دوران آپ کو یہ خیال پیدا ہوا کہ اپنے مذہب کا مطالعہ کرنا چاہیے، اس پر آپ نے دین حق کی طرف توجہ کی اور سکول میں رہ کر سکول کے پادریوں کے ساتھ بحث و مباحثہ شروع کیا۔ یہ اندازاً 1880 عیسوی کی بات ہے۔ 1885 عیسوی تک آپ سکول میں ملازمت کرتے رہے اور اس دوران عیسائیوں سے مباحثے بھی کرتے تھے اور دین حق کی خوبیوں پر لیکچر بھی دیتے رہے۔ ماخوذ از رسالہ رفقائے احمد جلد اول نمبر 2 صفحہ 6-8۔ آئلی زندگی۔ حضرت مولوی صاحب کی پہلی شادی 1884 یا 1885 عیسوی میں سیالکوٹ میں حضرت زینب بی بی سے ہوئی، جو قادیان میں حضرت مسیح موعود علیہ السلام کے دور میں مولویانی صاحبہ کے نام سے مشہور تھیں۔ حضرت مولوی صاحب کی ان سے کوئی اولاد نہ ہوئی۔ حضرت مولوی صاحب کی دوسری شادی حضرت مسیح موعود علیہ السلام نے حضرت عائشہ بیگم صاحبہ بنت حضرت منشی شادی خان صاحب سیالکوٹی سے کروائی۔ آپ کی دونوں بیویاں قادیان میں ہی آپ کے ساتھ رہیں۔ آپ کی دوسری بیگم سے بھی کوئی اولاد نہ ہوئی۔ سر سید احمد خان کے زیر اثر۔ حضرت مولوی عبد الکریم صاحب سیالکوٹی جوانی کی عمر میں 1875 عیسوی کے قریب سر سید احمد خان کے معتقد ہو گئے، اور یہ تعلقات 22 سال تک جاری رہے۔ آپ نے خود اس بات کا اظہار کیا کہ سید صاحب کی کوئی تحریر نہیں جو میری نظر سے نہ گزری ہو، لیکن جب حضرت اقدس علیہ السلام سے ملاقات ہوئی اور ان کی صحبت میں رہنے کا اتفاق ہوا تو آپ ان کے خیالات ترک کر کے آپ علیہ السلام کی غلامی میں آ گئے۔ حضرت حکیم مولانا نور الدین صاحب بھیروی سے تعارف۔ حضرت مولوی عبد الکریم صاحب سیالکوٹی کا حضرت حکیم مولانا نور الدین صاحب خلیفۃ المسیح الاول سے تعارف 1880 عیسوی سے پہلے کا ہے، جو آپ کی وفات تک قائم رہا۔ آپ سیدنا حضرت حکیم نور الدین صاحب بھیروی کے عزیز ترین شاگردوں اور دوستوں میں سے تھے۔ آپ ملازمت کے علاوہ حضرت حکیم نور الدین صاحب بھیروی سے ملاقات کے پیش نظر جموں و کشمیر جایا کرتے تھے، اور انہی ایام میں حضرت مولانا صاحب نے آپ سے قرآن و حدیث بھی پڑھے۔ آپ فرماتے ہیں، مجھ پر ایک وقت آیا کہ میں علم حدیث سے نہ آشنا تھا اور اس طرف توجہ کرنی پسند نہ کرتا تھا۔ میرے مخدوم و استاذ مولوی صاحب، جو اس پر حلاوت علم کے ذوق سے حظ وافر رکھتے تھے، مجھے ہمیشہ اس کی طرف توجہ کرنے کی ترغیب دیتے تھے۔ آخر 1886 عیسوی میں، جبکہ ہمیں اللہ تعالیٰ کی مشیت نے کشمیر میں 6 ماہ کے لیے ایک جگہ رکھا، اور مولوی صاحب نے بخاری شریف مجھے سنائی، یا یوں کہو کہ میں نے ان سے سنی، اس وقت اس مبارک کی برکات مجھ پر منکشف ہوئیں۔ اور اب تو میں اپنے تجربے سے کہتا ہوں کہ جو کوئی حضرت رسول کریم صلی اللہ علیہ وسلم کی پاک صورت دیکھنا چاہے وہ حدیث پڑھے۔ قرآن شریف پڑھنے کے بعد سعادت مند وہ ہے جو حدیث پڑھتا ہے۔ حضرت مولوی نور الدین صاحب کی صحبت سے یہ فائدہ ہوا کہ میں اس قسم کی خوبیوں اور معارف سے واقف ہوا۔ بدر قادیان، 18 ستمبر 1905، صفحہ 3۔ وطن مالوف سے محبت کرنا انسانی فطرت کا خاصہ ہے۔ حضرت مولوی صاحب سیالکوٹ سے متعدد مرتبہ کشمیر کے لیے عزم سفر ہوئے، اور یہ سلسلہ اس وقت تک جاری رہا جب تک کہ حضرت مسیح موعود علیہ السلام کی بیعت میں داخل ہو کر قادیان نہیں بیٹھ گئے۔ مسیح زمان سے تعلق۔ حضرت مولوی نور الدین صاحب بھیروی سے جب حضرت مولوی عبد الکریم صاحب کا دوستانہ ہوا تو اس کے کچھ عرصے بعد ہی حضرت مسیح موعود علیہ السلام سے ایک قسم کا تعلق قائم ہو گیا۔ حضرت صاحبزادہ مرزا بشیر احمد صاحب بیان فرماتے ہیں، 1881 یا 1882 عیسوی کی بات ہے، جبکہ آپ بالکل جوان ہی تھے، کہ حضرت مولوی نور الدین صاحب کے توسط سے آپ نے حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام سے ملاقات کی۔ سیرت المہدی، حصہ اول، تبادوم، صفحہ 289۔ یہی تعلقات حضرت مولوی صاحب کو مارچ 1889 میں لدھیانہ لے گئے، اور سیدنا حضرت نور الدین صاحب بھیروی کے کہنے پر آپ نے بیعت کر لی، جس کا اظہار خود حضرت مولوی صاحب نے کیا ہے۔ بالآخر یہ تعلقات 1893 سے 1905 عیسوی تک مسلسل ایک ہی جگہ یعنی قادیان دارالامان میں امام الزماں کی خدمت پر منتج ہوئے، اور ان دونوں بزرگوں نے مسیحا کے دو بازوؤں کے طور پر قادیان میں جان نثار خدمات دینیہ کا دور گزارا، اور وفات کے بعد بھی ہر دو بزرگان ایک مقام یعنی بہشتی مقبرہ قادیان میں پھر اکٹھے ہو گئے۔ بیت 23 مارچ 1889 یعنی بیت اولا کے آغاز کے موقع پر حضرت مولانا موصوف نے بیت نہیں کی تھی، بلکہ حضرت مولانا نور الدین صاحب بھیروی نور اللہ مرقدہ کی توجہ دلانے پر آپ نے ایک یا دو روز بعد بیت کی۔ حضرت مولوی صاحب اپنی بیت کے بارے میں خود بیان فرماتے ہیں، مارچ 1889 کا ذکر ہے کہ حضرت امام علیہ السلام نے بیت کا اشتہار شائع کیا اور مولوی حضرت نور الدین بھیروی نور اللہ مرقدہ صاحب لدھیانہ تشریف لے گئے اور مجھے بھی ساتھ لے گئے۔ میں صاف کہوں گا کہ میں اپنی خوشی سے نہیں گیا، بلکہ زور سے حضرت مولوی نور الدین ساتھ لے گئے۔ ان دنوں میں بیعت کرنے کا اول فخر مولوی صاحب کو ہوا، مگر میں اس وقت بھی اڑ گیا اور روح میں کشائش اور سینے میں انشراح نہ دیکھ کر رکا۔ مولوی صاحب کے اصرار اور الحاح سے بیعت کر لی۔ یہ سچا اظہار ہے، شاید کسی کو فائدہ پہنچے۔ اس کے بعد میں کیا دیکھتا ہوں کہ میرے دل و روح میں ایک پاک تبدیلی پیدا ہونی شروع ہوئی۔ میں نے اس دوا کو، جن کا میں ایک عرصے دراز سے جویا تھا، قریب یقین کیا۔ میرے دل میں ایک سکینت اترتی ہوئی محسوس ہوتی تھی۔ الحکم قادیان 31 اکتوبر 1899۔ آپ مولوی نور الدین صاحب کے کہنے کے مطابق بیعت کرنے کے لیے حضرت اقدس مسیح موعود علیہ السلام کی خدمت میں حاضر ہوئے تو حضور نے مولوی نور الدین صاحب کو بھی بلا لیا اور ان کے ہاتھ میں آپ کا ہاتھ رکھا، اور ہر دو کے ہاتھوں کو حضرت اقدس مسیح موعود علیہ السلام نے اپنے ہاتھ میں لیا، پھر مولوی صاحب کی بیعت لی۔ سیرت المہدی حصہ اول صفحہ 289۔ قادیان آمد اور سلسلے کی خدمات۔ قادیان میں آمد کے بارے میں حضرت مولوی صاحب بیان کرتے ہیں، 1890 میں مسیح موت کے دعوے کا اعلان ہوا اور اس سال کے آخر میں حضور علیہ السلام نے مجھے خط لکھا کہ میں ازالہ اوہام تصنیف کر رہا ہوں اور بیمار ہوں، کاپیاں پڑھنی، پروف دیکھنے، خطوط لکھنے کی تکلیف کا متحمل نہیں ہو سکتا، جس طرح بن پڑے آ جائیں۔ ادھر سے مولوی نور الدین صاحب کا خط آیا کہ حضرت کو تکلیف بہت ہے، لدھیانہ جلدی جاؤ۔ اس وقت میں مدرسے میں مدرس تھا، وہاں سے رخصت لے کر لدھیانہ پہنچا، اور میں اقرار کرتا ہوں کہ ہنوز دنیا اور ہوائے دنیا سے میرا دل سیر اور نوکری سے قطن بیزار نہ ہوا تھا، اور جو 10-15 روپے ملتے تھے انہیں غنیمت سمجھتا تھا، اور عزم تھا کہ اختتام پر پھر اس سلسلے کو اختیار کروں گا۔ الحکم قادیان 31 اکتوبر 1899۔ آپ نے سیالکوٹ چھوڑا تو پھر اپنی زندگی کے آخری لگ بھگ 13 سال حضرت مسیح موعود علیہ السلام کے قدموں میں گزارے، اور ایسے زندگی گزاری کہ ایک لمحے کے لیے بھی امام الزمان سے جدا ہونا موت سمجھتے تھے۔ جماعت احمدیہ کے ابتدائی اخبارات الحکم کے جنوری 1898 سے دسمبر 1906 تک اور البدر کے 1902 سے 1906 تک کی فائلیں دیکھنے سے معلوم ہوتا ہے کہ اس زمانے میں جو مذکورہ بالا اخبارات میں قادیان دارالامان کی ڈائری شائع ہوتی تھی، اس میں اور اہم واقعات کے ساتھ ساتھ حضرت مولانا عبد الکریم صاحب سیالکوٹی کے بارے میں ضرور کوئی نہ کوئی خدمت کی خبر ہوتی تھی۔ مثلاً یہ کہ آج آپ نے کس موضوع پر تقریر کی، مضمون لکھا، خطوط ارسال کیے، حضور علیہ السلام کی کتب کے پروف چیک کیے، کسی فنڈ یا تحریک کے لیے اپیل کی یا کسی مقام کا سفر کیا، کس موضوع پر خطبہ جمعہ یا خطبہ عید دیا، زائرین میں سے کن کے ساتھ مجلس مذاکرہ کی، یا آپ کی صحت و تندرستی کے بارے میں رپورٹس درج ہوتی۔ گویا آپ کی قادیان کی زندگی خدمت دین سے مصروف اور مقبول ہوتی۔ بلکہ جہاں تک خطوط کا تعلق ہے تو یقیناً آپ نے ہزاروں خطوط، کیا احمدی اور کیا غیر احمدی، سب کو لکھے۔ सैकड़ों खतूत ऐसे थे जो आपने सैयदना हज़रत मसीह मौऊद अलैहिस्सलाम की ईमा हिदायत और इरशादात की तामील में लिखे। यही वजह है कि जब हज़रत मसीह मौऊद अलैहिस्सलाम के मुआनदीन व मुखालिफीन की तरफ से ब्रंग खतूत आए जिनमें मुगल्लज़ात और दुश्नामदही होती, इनमें साफ और बरमला तौर पर मौलवी साहिब को भी गालियाँ दी होती, बल्कि एक मौके पर सैयदना हज़रत अकदस अलैहिस्सलाम ने हज़रत मौलाना साहिब को मुखातिब करके फ़रमाया था, अब तो आप भी हमारे साथ गालियों में शामिल हो गए, बड़ा सवाब है। अलहकम कादियान 10 अक्टूबर 1906 सफ़ा 10। हज़रत मोहम्मद रहीमुद्दीन साहिब मौज़ा हबीब वाला तहसील धामपुर ज़िला बजनौर यूपी कादियान के इब्तदाई माहौल के बारे में बयान करते हैं। बैत मुबारक जो बहुत छोटी थी, मौलवी अब्दुल करीम साहिब मरहूम फ़र्ज़ नमाज की इमामत कराते थे और हज़रत साहिब उनकी इक्तदा में नमाज पढ़ते थे। मैं अगस्त 1896 में एक हफ़्ता और फरवरी 1898 में एक माह दारुल अमान में मुकीम रहा। हज़रत मसीह मौऊद अलैहिस्सलाम ने फ़र्ज़ नमाज की इमामत किसी वक्त नहीं कराई। मौलवी अब्दुल करीम की गैर हाज़िरी में हज़रत हकीम नूरुद्दीन साहिब इमामत कराते थे। मौलवी अब्दुल करीम साहिब मरहूम अल्हम्दुलिल्लाह से पहले बिस्मिल्लाहिर्रहमानिर्रहीम हमेशा बिलजहर यानी ऊंची आवाज़ से पढ़ते और रुकू के बाद खड़े होकर कसरत से कुरान करीम की दुआएं बआवाज़ बुलंद पढ़ते थे। रजिस्टर रवायात नंबर 5, रवायात हज़रत मौलवी मोहम्मद रहीमुद्दीन अहमदी हबीब वाला बजनौर सफ़ा 164। कुतुब के प्रूफ पढ़ने की सआदत, इस बारे में हज़रत डॉक्टर मीर मोहम्मद इस्माइल साहिब दहलवी बयान फरमाते हैं, हज़रत मसीह मौऊद अलैहिस्सलाम अपनी किताबों की कापी और प्रूफ खुद देखा करते थे और जब कोई अरबी किताबें लिखते तो वो खुद भी देखते थे और बाज़ उलमा को भी दिखाने का हुक्म दिया था। चुनाचे मौलवी अब्दुल करीम साहिब मरहूम तो अरबी और फ़ारसी कुतुब के तमाम प्रूफ बतौर मुसही के बिल इस्तेआब देखते थे। सीरतुल महदी हिस्सा सिवम रिवायत नंबर 605। इमाम वक्त की कुर्बत, हज़रत डॉक्टर मीर मोहम्मद इस्माइल साहिब दहलवी बयान फरमाते हैं, एक मौके पर सियालकोट में किसी अजीज़ की शादी पर जाने के लिए बहुत इसरार किया गया, मगर आपने साफ इनकार कर दिया कि मैं ये आर्जी जुदाई भी बर्दाश्त नहीं कर सकता। इसके बारे मौसिस अखबार अलबदर हज़रत मुंशी मोहम्मद अफजल साहिब मरहूम फरमाते हैं, हमारे मखदूम मौलवी अब्दुल करीम साहिब जो कि अरसा करीबन 5 साल से हज़रत अकदस के मुबारक कदमों में जागुजी हैं, इनको एक शादी की तकरीब में शमूलियत के वास्ते एक दो अहबाब सियालकोट से तशरीफ़ लाए थे, मगर खुदा ताला ने जो इश्क और मोहब्बत मौलवी साहिब को हज़रत अकदस अलैहिस्सलाम के साथ अता किया है वो एक पल के वास्ते भी इन मुबारक कदमों से जुदाई की इजाज़त नहीं देता, बल्कि इसका असर ये है कि जब कोई अहमदी भाई कादियान आकर फिर रुख्सत तलब करते हैं तो मौलवी साहिब की यही नसीहत होती है कि इस मुकाम को इतनी जल्दी ना छोड़ो, देखो तुम्हारे औकात दुनियावी कारोबार में किस कदर गुजरते हैं, अगर इसका एक उशरे अशीर भी तुम दीन के वास्ते यहाँ गुजारो तो तुमको पता लगे और आँख खुले कि यहाँ क्या है जो एक पल के वास्ते अलहदा नहीं होने देता। गर्ज़िए के मौलवी साहिब मौसूफ़ ने सियालकोट जाने से इनकार किया और वही बात उस वक्त हज़रत अकदस अलैहिस्सलाम के सामने पेश हुई। हज़रत अकदस अलैहिस्सलाम ने फरमाया कि इस मुकाम को खुदा ताला ने अमन वाला बनाया है और मुतवातर कशूफ व इल्हामात से ज़ाहिर हुआ है कि जो इसके अंदर दाखिल होता है वो अमन में होता है। तो अब इन अय्याम में जबकि हर तरफ हलाकत की हवा चल रही है और गो के ताउन का ज़ोर अब कम है, मगर सियालकोट अभी तक मुतलक इससे खाली नहीं रहा, इसलिए इस जगह को छोड़कर वहाँ जाना खिलाफ मसलहत है। आखिरकार तजवीज़ करार पाई कि जिन साहिब की शादी है वो और लड़की की तरफ से उसका वली यहाँ कादियान आ जावें और यहाँ निकाह हो, हज़रत साहिब की दुआ भी होगी और ख़ुद मौलवी अब्दुल करीम साहिब क्या बल्कि हज़रत अक़दस अलैहिस्सलाम भी इस तकरीब निकाह में शामिल हो जाएंगे। अखबार अलबदर कादियान 26 जून 1903 सफ़ा 178-179। गरज ये आपकी आका से इश्क व मोहब्बत की इंतहा थी जिसकी मिसालें कम ही मिलती हैं। आपकी कादियान की खिदमात के बारे में हज़रत साहिबजादा मिर्ज़ा बशीर अहमद साहिब एमए तहरीर फरमाते हैं, बयान किया मुझसे मौलवी अब्दुल्ला साहिब सनोरी ने कि अवाइल में हज़रत मसीह माऊद अलैहिस्सलाम खुद ही निदा कहा करते थे और ख़ुद ही नमाज में इमाम हुआ करते थे। खाकसार अर्ज़ करता है कि बाद में हज़रत मौलवी अब्दुल करीम साहिब इमाम नमाज मुकर्रर हुए और सुना गया है कि हज़रत साहिब ने दरअसल मौलवी नूरुद्दीन साहिब को इमाम मुकर्रर किया था लेकिन मौलवी साहिब ने मौलवी अब्दुल करीम साहिब को करवा दिया। चुनाचे अपनी वफात तक जो 1905 ईस्वी में हुई मौलवी अब्दुल करीम साहिब के साथ दाएं तरफ खड़े हुआ करते थे और बाकी मुक्तदी पीछे होते थे। मौलवी अब्दुल करीम साहिब की गैर हाज़िरी में नीज़ उनकी वफात के बाद मौलवी नूरुद्दीन साहिब इमाम होते थे। जुमे के मुतालिक तरीक था कि अवाइल में और बाज़ औक़ात आखिरी अय्याम में भी हज़रत साहिब की तबीयत अच्छी होती थी तो जुमा बड़ी बैतु ज़िक्र में होता था जिसको आजकल बैत अक्सा कहते हैं और मौलवी अब्दुल करीम साहिब इमाम होते थे। बाद में जब हज़रत साहिब की सेहत अमूमन नासाज रहती थी मौलवी अब्दुल करीम साहिब हज़रत साहिब के लिए बैत मुबारक में जुमा पढ़ाते थे और बड़ी बैत में हज़रत मौलवी नूरुद्दीन साहिब जुमा पढ़ाते थे। मौलवी अब्दुल करीम साहिब के वफात के बाद बैत मुबारक में मौलवी मोहम्मद अहसन साहिब और इनकी गैर हाज़िरी में मौलवी सैयद सरवर शाह साहिब इमाम जुमा होते थे और बड़ी बैतु ज़िक्र में हज़रत मौलवी नूरुद्दीन साहिब इमाम होते थे। हज़रत साहिब की वफात तक यही तरीक रहा। ईद की नमाज में अमूमन मौलवी अब्दुल करीम साहिब और इनके बाद हज़रत मौलवी नूरुद्दीन साहिब इमाम होते थे। जनाजे की नमाज हज़रत मसीह माऊद अलैहिस्सलाम जब आप शरीक नमाज हों खुद ही पढ़ाते थे। सीरतुल महदी हिस्सा अव्वल रिवायत नंबर 151। जलसा मज़ाहिब आलम। दिसंबर 1896 ईस्वी में हज़रत मसीह माऊद अलैहिस्सलाम का तहरीर शुदा मज़मून जिसके बारे में अल्लाह ताला ने अपने इल्हाम में पहले से ही खबर दी थी मज़मून बाला रहा कि दीन हक की नुमाइंदगी में जो मज़मून आपका होगा वो सबसे आला रहेगा। जलसा मज़ाहिब आलम में पढ़ने की सआदत हज़रत मौलाना अब्दुल करीम साहिब सियालकोटी के हिस्से में आई। ये तारीख़ी मज़मून जो बाद में इस्लामी उसूल की फ़िलासफ़ी के नाम से शाये हुआ और आज करीबन हर अहमदी घराने में किताबी सूरत में मौजूद है, बावजूद ये कि आप बीमार थे ताहम आपने इस लेक्चर को खुश इल्हानी से पढ़ने की सआदत उज़्मा हासिल की। खुतबा इल्हामिया। ये इजाज़ी निशान कादियान में ईदुल अज़हिया के दिन 11 अप्रैल 1900 में ज़ाहिर हुआ। इस मौके पर हज़रत मौलवी साहिब के हिस्से में कई सआदतें आईं। एक तो इस खुतबे का साथ साथ लिखना और फिर इसके इख्तिताम के बाद तर्जुमा करके अहबाब किराम के सामने पेश फरमाना, लेकिन इससे भी बड़ी सआदत ये थी कि इस खुतबे की तहरीक हज़रत मौलवी साहिब ने हजूर अलैहिस्सलाम की खिदमत अक़दस में की थी और हजूर अलैहिस्सलाम ने आपकी तजवीज़ को इलाही तसर्रुफ़ समझकर खुतबा इल्हामिया इरशाद फरमाया। हज़रत शेख याकूब अली इरफानी अप्रैल 1900 की डायरी में तहरीर करते हैं, आज ईद की सुबह को मौलाना मौसूफ़ अंदर तशरीफ ले गए और अर्ज़ किया कि मैं आज खसूसियत के साथ अर्ज़ करने को आया हूँ कि आप ज़रूर तकरीर करें, ख़ा चंद फ़िक्रें ही हों। आपने फरमाया, खुदा ने ही हुक्म दिया है और फरमाया कि रात इल्हाम हुआ है कि मजमे में कुछ अरबी फ़िक्रें पढ़ो। मैं कोई और मजमा समझता था, शायद यही मजमा हो। गरज हज़रत मौलाना मौसूफ़ की तहरीक पर दुनिया को बेनज़ीर नेमत मिली जो अलग रिसाले की सूरत में शाये हो गई और हमारा यकीन है कि इस खुतबे पर जिस कदर बराकात और फ्यूज़ नाजिल हुए हैं और होंगे उनमें से एक बड़ा हिस्सा हज़रत मौलाना को मिलेगा, इसलिए कि असली मुहर्रिक वही हैं और हज़रत ने ख़ुद कई बार इनकी तहरीक का एतराफ़ फरमाया है। हज़रत मसीह मऊद अलैहिस्सलाम ने फरमाया, मैं अब चंद अरबी फ़िक्रें सुनाऊँगा क्योंकि मुझे खुदा ताला ने मजमे में कुछ अरबी फ़िक्रें बोलने का हुक्म दिया था। पहले मैंने ख़याल किया कि शायद कोई और मजमा होगा जिसमें खुदा की बात पूरी हो, मगर खुदा ताला मौलवी अब्दुल करीम साहिब को जजाए खैर दे कि उन्होंने तहरीक की और इस तहरीक से ज़बरदस्त कुव्वत दिल में पैदा हुई, और उम्मीद है कि अल्लाह ताला का वो वादा और निशान आज पूरा हो। हज़रत मौलाना अब्दुल करीम साहिब ने जिस खूबी और फसाहत के साथ इसका तर्जुमा किया, यह बजाय ख़ुद एक निशान था। किसी दूसरी ज़ुबान से इसके बयान करदा मज़ामीन को अपनी ज़ुबान में इर्तिजालन अदा करना आसान काम नहीं, और ख़ुसूसन मारिफ़ व हक़ायक का तर्जुमा। मगर मौलवी साहिब ने जिस सफाई के साथ तर्जुमा सुनाया, वो गोया रूहुल कुदस की इमदाद से बोल रहे थे। लफ्ज़ी बा मुहावरा सलीस मुसलसल जिस कदर ख़ूबियाँ एक तर्जुमे में होनी चाहिए वह सब मौजूद थीं। अलहकम कादियान 17 अप्रैल 1900 सफ़ा 2-8, अलहकम कादियान 17 अप्रैल व 1 मई 1900। मिनारतुल मसीह कादियान की बुनियादी ईंट। 13 मार्च 1903 ईस्वी का दिन तारीख़ अहमदियत में बहुत अहम दिन है। ये वो मुबारक दिन था जिस दिन सैयदना हज़रत मसीह मऊद अलैहिस्सलाम की दुआ करदा ईंट मिनारतुल मसीह के लिए बुनियाद में रखी गई। बाद अज़ नमाज जुमा यह तकरीब मुनाकिद हुई। हज़रत हकीम फ़ज़ल इलाही साहिब ईंट ले आए, जिसे अपनी रान पर रख कर हजूर अलैहिस्सलाम देर तक दुआएं करते रहे। फिर हकीम साहिब ये ईंट लेकर मीनारे के संगे बुनियाद के करीब पहुँचे, जहाँ हज़रत फ़ज़ल दीन साहिब मामार अहमदी ने इस ईंट को मिनारतुल मसीह की बुनियाद के मगरबी हिस्से में लगा दिया। हकीम साहिब मौसूफ और दूसरे अहबाब इस मुबारक ईंट को लेकर जब बैत अक्सा को चले, तो रास्ते में मौलाना अब्दुल करीम साहिब नमाज जुमा पढ़ा कर वापस आ रहे थे। मौलवी साहिब का मामूल है कि नमाज जुमा से फारिग होकर देर तक बैत अक्सा में बैठा करते हैं, क्योंकि बैरून जात के अहबाब आपके गिर्द जमा हो जाते हैं और हफ्ते के हालात सुना करते हैं या बाज़ मसाइल दरियाफ्त करते हैं। आज भी इसी मामूल के मुआफिक आप देर से आ रहे थे। रास्ते में जब ये हाल आपको मालूम हुआ तो रिक्कत से आपका दिल भर आया और इस ईंट को लेकर अपने सीने से लगाया, और बड़ी देर तक उन्होंने दुआ की और कहा कि ये आरजू है कि ये फ़ेल मलाइका में शहादत के तौर पर रहे। आखिर वो ईंट फ़ज़ल दीन साहिब मामार अहमदी के हाथ से मिनारतुल मसीह के बुनियाद के मगरबी हिस्से में लगाई गई। अलहकम कादियान 17 मार्च 1903 सफ़ा 5-6। लेक्चर लाहौर। हज़रत मौलाना अब्दुल करीम साहिब सियालकोटी की एक और सआदत सैयदना हज़रत मसीह मऊद अलैहिस्सलाम का वो शोहराए आफाक लेक्चर पढ़कर सुनाना है, जो सितंबर 1904 ईस्वी को लाहौर में एक मजमा आम के सामने आपने पुर असर और नहायत बुलंद आवाज़ में पेश फरमाया था। लेक्चर लाहौर वो मशहूर तकरीर है जो हज़रत मसीह मऊद व महदी मऊद अलैहिस्सलाम ने 3 सितंबर 1904 को अहले लाहौर के एक अजीम मजमे के लिए लिखी। इस तकरीर का उन्वान था दीन हक और इस मुल्क के दूसरे मजाहिब। इस तकरीर का मकसद दुनिया को अमूमन और अहले लाहौर को खुसूसन दीन हक की फजीलत और अपनी सदाकत से आगाह करके उन पर इत्माम हुज्जत करना था, और यह तकरीर पहली बार अखबार अल हकम कादियान में 17 सितंबर और 24 सितंबर 1904 को शाये हुई। हज़रत अकदस अलैहिस्सलाम की यह किताब आपकी तसानीफ़ के सिलसिले में नंबर 80 पर और आपके मजमूई इल्म कलाम बनाम रूहानी ख़ज़ाइन की जिल्द नंबर 20 में शामिल है। आपकी बीमारी और दुआओं के कबूलियत के निशानात। 1905 ईस्वी में हज़रत मौलवी साहिब शदीद बीमार हो गए। आपको शुगर और कैंसर की तकलीफ़ थी। حضرت مسیح موعود علیہ السلام نے آپ کے علاج کے لیے اس زمانے میں ہزاروں روپے خرچ کیے اور بڑے بڑے ڈاکٹروں سے علاج کروایا۔ جن ڈاکٹروں نے علاج کیا انہوں نے حضرت مسیح موعود علیہ السلام کی دعاؤں کے قبول ہونے کے کئی نشان دیکھے۔ اللہ تعالیٰ نے حضرت مولوی صاحب کو حضرت مسیح موعود علیہ السلام کی دعاؤں کی برکت سے شفا دے دی، مگر اللہ تعالیٰ کی مرضی یہی تھی کہ حضرت مولوی صاحب اللہ کے حضور حاضر ہو جائیں، جیسا کہ اللہ تعالیٰ نے پہلے سے کئی الہاموں میں آپ کی وفات کی خبر دے رکھی تھی۔ حضرت مولوی صاحب کے ایک طبیب محترم ڈاکٹر مرزا یعقوب بیگ صاحب لکھتے ہیں، حضرت اقدس علیہ السلام نے مولوی صاحب کے علاج میں کثرت سے روپیہ خرچ کیا اور کوئی ایسی چیز باقی نہ رہ گئی تھی کہ جس کی نسبت خیال بھی ہو سکے کہ مولوی صاحب کے علاج کے لیے مفید ہوگی اور ان کے لیے بہم نہ پہنچائی گئی ہو۔ اور مولوی صاحب کی یہ کیسی خوش قسمتی تھی کہ اللہ تعالیٰ نے ان کے لیے ہر ایک سامان بہم پہنچایا اور ان کے لیے جو کوشش کی گئی، کسی راجے یا نواب کے نصیب میں ہو تو ہو، ورنہ عام امرا کے لیے بھی اس قدر کوشش ہونی محالات سے ہے، اور یہ سب کچھ حضرت مسیح کی برکت سے تھا۔ ورنہ مجھے خوب یاد ہے کہ ان کے والد صاحب فرماتے تھے، اگر ہم اپنی تمام جائیداد بھی نیلام کر دیتے اور چاہتے کہ ہمارے بیٹے کا اس قدر ڈاکٹر اور حکیم علاج کرتے رہیں اور ان کی خدمت میں دن رات مصروف رہیں تو بالکل ناممکن تھا، بلکہ اتنے لمبے عرصے کے لیے ایک دفعہ دن میں بھی کسی لائق ڈاکٹر کو دکھانا مشکل تھا۔ آپ مزید بیان کرتے ہیں، حضرت اقدس علیہ السلام نے حضرت مولوی صاحب کے لیے یہاں تک دعا کی کہ کئی دفعہ انہوں نے فرمایا کہ ہم نے اپنی اولاد کے لیے ایسی دعا کبھی نہیں کی، اور ساتھ ہی یہ بھی فرمایا کہ اگر تقدیر مبرم نہ ہوئی تو ٹل جائے گی۔ مجھے حضرت اقدس علیہ السلام کی بیعت سے مشرف ہوئے قریباً 13-14 برس کا عرصہ ہوا ہے۔ اس اثنا میں مجھے کئی دفعہ بہت عرصہ حضرت اقدس کی خدمت میں رہنے کا موقع ملا ہے، اور بارہا میں نے حضرت اقدس علیہ السلام کے بچوں کو بہت سخت بیماری کی حالت میں دیکھا ہے، بلکہ ایک لڑکی جس کا نام امت النصیر تھا، وہ شیر خاری کی عمر میں بہت سے دن سخت بیمار رہ کر 2-3 سال کا عرصہ ہوا ہے کہ فوت ہو گئی تھی۔ اکثر دفعہ ان بچوں کی سخت بیماری میں حضرت اقدس علیہ السلام اپنی اس خاص مہربانی سے جو اس عاجز پر ہے خاکسار کو علاج کے لیے لاہور سے بلوا لیا کرتے تھے، اور بعض دفعہ میں خود قادیان موجود ہوتا تھا، مگر جہاں تک مجھے علم ہے میں یہ بات حلفاً کہہ سکتا ہوں کہ حضرت اقدس علیہ السلام کو کبھی بھی اس قدر تڑپ اور اضطراب اور خدا تعالیٰ کی جناب میں تضرع اور ابتہال نہیں ہوا جتنا کہ مولوی صاحب کی علالت پر ہوا۔ ایک دفعہ مجھے خوب یاد ہے کہ صاحبزادہ میاں مبارک احمد کا بخار 106 درجے کا ہو گیا اور اسے تشنج شروع ہو گئی اور بے ہوش ہو گیا۔ اس وقت میں قادیان میں موجود تھا اور اس پیارے بچے کے علاج میں مصروف تھا۔ حضرت اقدس علیہ السلام کو اس عزیز فرزند کی یکا یک کی ایسی سخت علالت سے بے شک بڑا اضطراب تھا اور اس کے لیے دعا میں مشغول تھے، مگر مولوی صاحب کے لیے حضرت صاحب کے دل میں جو سوز و گداز اور تڑپ مشاہدہ کی وہ اس سے بدر جہاں زیادہ تھی جو اپنے بچے کے لیے ظہور میں آئی۔ الحکم قادیان 10 فروری 1906۔ آپ کا وصال 11 اکتوبر 1905 کو قادیان میں ہوا۔ آپ کے وصال پر مدیر اخبار بدر حضرت ڈاکٹر مفتی محمد صادق صاحب نے لکھا، حضرت مولوی صاحب کار بنکل یعنی کینسر اور اس کے عوارض سے بکلی شفا پا کر پھر ذات الجنب یعنی نمونیے کی بیماری سے آج 11 اکتوبر 1905 بروز بدھ بعد نماز ظہر قریب 2:30 بجے اس جہان فانی سے رخصت ہوئے اور ابتدائی بیماری سے 51 دن تک زندہ رہے۔ اللہم اغفر لہ وارحمہ وعافہ واعف عنہ واکرم منزلہ ووسع مدخلہ۔ مخدوم کے ایام علالت میں، بلکہ اس سے بھی چند روز پہلے، حضرت مسیح موعود علیہ السلام کے الہامات جو وقتاً فوقتاً اخبار میں شائع ہوتے رہے، इस दिन की पहली खबर देते थे, जैसा कि इल्हाम फ़ज़ा ईसा व मम माहू, ईसा और उसके साथी फ़ज़ा में पड़ गए। इल्हाम 47 साल की उम्र, इन्ना लिल्लाही व इन्ना इलैहि राजिऊन, और इल्हाम कफन में लपेटा गया, और इल्हाम इन्नल मनाया ला ततीशु सिहामुहा, तहकीक मौतों के तीर रोके नहीं जा सकते। इल्हाम इज़ा जा अफवाजुन व सम्मुम मिनस समा, जबकि आसमान से फौजें और जहर आई, और इल्हाम तो सिरूनल हयात दुनिया, ये तमाम इल्हामात सरीह तौर पर मौत की खबर देते थे। और दुआ का ये असर हुआ कि फिर भी खुदा ने दिखा दिया कि कार बंकल से बिल्कुल शिफा हो गई और तमाम जख्म अच्छे हो गए, मगर चूंकि इल्हामात मज़कूरा बाला की रूह से तकदीर मौत मुबरम थी, इसलिए एक और बीमारी लाहिक हो गई, यानी जातुल जम, और इस वजह से 106 दर्जे का बुखार एक रात और करीबन एक दिन रहकर जोहर और असर के दरमियान करीबन 2:30 बजे इस जहां फानी से रहलत फरमा गए। बदर कादियान 13 अक्टूबर 1905। 26 दिसंबर 1905 बहिश्ती मकबरे का बाकायदा इफ्तिताह। हज़रत मौलाना अब्दुल करीम साहिब सियालकोटी को ये तारीख़ी सआदत हासिल हुई कि आप वो पहली हस्ती हैं जो बहिश्ती मकबरे में दफन हुए। हज़रत शेख याकूब अली साहिब इरफानी मुदीर अलहकम तहरीर फरमाते हैं, यह हफ़्ता 26 दिसंबर 1905 ईस्वी इसी वजह से भी सिलसिले की तारीख में नुमाया यादगार होगा कि बहिश्ती मकबरे का बाकायदा इफ्तिताह 26 दिसंबर 1905 को हुआ, जबकि मोमिनों के लीडर मौलवी अब्दुल करीम नव्वर अल्लाह मरकदहू को इस मकबरे में मुंतकिल किया गया। अलहकम कादियान 10 जनवरी 1906 सफ़ा 2। ये भी अल्लाह की शान है कि सैयदना हज़रत मसीह माऊद अलैहिस्सलाम ने जलसा सालाना का आगाज़ भी 26 दिसंबर को ही फरमाया। हज़रत अक़दस अलैहिस्सलाम की जनाजे में शमूलियत। हज़रत मौलाना अब्दुल करीम साहेब नव्वर अल्लाह मरकदहू वो मुबारक और खुशबख्त वजूद थे जिनका जनाजा हज़रत मसीह माऊद अलैहिस्सलाम ने 2 बार पढ़ाया। 11 अक्टूबर 1905 को आपका विसाल हुआ। इस मौके पर हजूर अलैहिस्सलाम ने आपका जनाजा पढ़ा। आपके जनाजे की दोबारा तकरीब उस वक्त पैदा हुई जब मौलाना मौसूफ़ का ताबूत मकबरा बहिश्ती कादियान में तदफीन के लिए पुराने कब्रिस्तान से निकाला गया। हज़रत मौलाना अब्दुल करीम साहिब नव्वर अल्लाह मरकदहू का ताबूत 26 दिसंबर 1905 को बाद नमाज ज़ोहर व असर निकाला गया, और अहबाब आप दीदा व गिरियाँ अपने कंधों पर उठाकर बाग में ले गए। खुद हज़रत मसीह माऊद अलैहिस्सलाम भी जनाजे के हमराह थे। 27 तारीख की सुबह 10 बजे के करीब आला हज़रत ने अपनी जमात को लेकर फिर जनाजा पढ़ा। अरसे तक आपके मदारिज की तरक्यात के लिए दुआ करते रहे। अलहकम 10 जनवरी 1906। हज़रत अक़दस अलैहिस्सलाम की नज़र में आपका मुकाम। इस आजिज के यक रंग दोस्त इज़ाला औहाम हिस्सा दुवम में सैयदना हज़रत मसीह माऊद अलैहिस्सलाम फरमाते हैं, हिब्बी फिल्ला मौलवी अब्दुल करीम साहिब सियालकोटी, मौलवी साहिब इस आजिज के यक रंग दोस्त हैं और मुझसे एक सच्ची और ज़िंदा मोहब्बत रखते हैं, और अपने औकात अज़ीज़ा का अक्सर हिस्सा इन्होंने ताईद दीन के लिए वक्फ कर रखा है। उनके बयान में एक असर डालने वाला जोश है। इखलास की बरकत और नौरानियत उनके चेहरे से ज़ाहिर है। मेरी तालीम की अक्सर बातों से वो मुत्तफ़िक़ुर राय हैं। मुझे यकीन है कि मौलवी साहिब अपनी मोहब्बत के पाक जज्बात की वजह से और भी हमरंगी में तरक्की करेंगे। इज़ाला औहाम रूहानी ख़ज़ाइन जिल्द 3 सफ़ा 523-24। मुझे ये सलाह मौलवी साहिब की बहुत पसंद आई। सैयदना हज़रत मसीह माऊद अलैहिस्सलाम फरमाते हैं, एक मजलिस में मेरे मुखलिस दोस्त हिब्बी फिल्लाह मौलवी अब्दुल करीम साहिब सियालकोटी ने बतारीख़ 11 जनवरी 1893 ईस्वी बयान किया कि इस किताब दाफ़ुल वसाविस में उन फ़ुकरा और पीरजादों की तरफ भी बतौर दावत और इतमाम हुज्जत एक ख़त शामिल होना चाहिए था, जो बिदात में दिन रात गरक और मंशाए किताबुल्लाह से बकुल्ली मुखालिफ चले हैं। मुझे ये